अगर हम इस तरह दो दो चार करके मामला करना शुरू कर दें, हमारी जिंदगी मुश्किल में पड़ जाएगी। नए सिरे से मुश्किल में पड़ जाएगी कि मिसाल के तौर पर हम लोगों के साथ हमेशा अच्छा करेंगे, मिसाल के तौर पर अगर अदल करेंगे तो हमसे उनको कम देंगे। मुश्किल इस वजह से पड़ जाएगी कि अगर खुदा भी हमसे अदल करवाने लगा, यानी हमने किसी के साथ गलती की है, उस गलती की सजा भी हमें मिलना शुरू हो गई, दूसरे भी हमारे साथ ये करना शुरू हो गए, अगर हमने अदल इंसाफ किया तो वो भी हमारे साथ अदल करें, तो फिर हम सबकी जिंदगी मुश्किल में पड़ जाएगी। हम में से कौन है जिसके सर के ऊपर गुनाह नहीं, हम में से कौन है जिसकी दूसरों के साथ गलतियां नहीं की। खुदा तआला ने तमाम मसाइल को निपटाने के लिए जो हमें जिंदगी का तरीका कर दिया है, ये कि अपने ताल्लुकात के अंदर, अपने मामला के अंदर बजाय अदल इंसाफ के फजल करम का रास्ता इख्तियार करने की कोशिश करें, आपको बख्शिश का रास्ता इख्तियार करने की कोशिश करें। इसको कल मुकदमा में आपकी खिदमत में अर्ज किया था, इंसान अगर अपने ताल्लुकात को अच्छा करना चाहता है तो ताल्लुकात को अच्छा करने के लिए क्या तरकीब हो सकती है। पहला उसको ये कह रहे थे तकब्बुर नहीं होना चाहिए, तकब्बुर करेगा मामला खत्म हो जाएगा, काम में मुश्किल पड़ जाएगा। और दूसरी बात जो रस्म थी कल ये कि तवक्कुआत को कम करें, अगर तवक्कुआत को कम कर लेगा तो उसकी जिंदगी निस्बतन आसान हो जाएगी। इसी दौरान में बच्चों की तरबियत के हवाले से कुछ बात हुई थी और उसके हवाले से चंद चीज़ें आपकी खिदमत में और अर्ज करनी है। एक बार फिर इस दरख्वास्त के साथ पीछे से आने वाली आवाज़ें कम हो जाएंगी तो आपका तमरकुज, कंसंट्रेशन की ताकत आपकी बढ़ जाएगी और उनको भी सोचने समझने का मौका मिलेगा। जो बच्चे खेलना कूदना चाहते हैं, जो खवातीन घर को मुँह से गुफ्तगू करना चाहती हैं, वो पीछे कमरा बना हुआ है उसके लिए, वहाँ जाकर उसको अंजाम दे दें। खुदा इंशाल्लाह सब की तौर पर इजाफा फरमाए। इस आज बच्चों की आवाज़ें कम आ रही हैं, बड़ों की आवाज़ें ज़्यादा आ रही हैं, खुदा बेहतर करे इंशाल्लाह। درود بر محمد علیه السلام زبان میں ہم لوگ بہت اچھے لوگ ہیں، اگر وہ صرف ہماری کہے کی سنتے ہوں سیکھتے ہوں تو پھر بہت اچھا سیکھ لیں گے، لیکن مشکل یہ ہے کہ وہ ہمارے کیے کبھی سیکھ لیتے ہیں، وہ ہمارے کہے کا نہیں سیکھتے کہ ہم نے جو کہا ہے وہ سن لیں گے، بلکہ ہم جو کر رہے ہوتے ہیں وہ سیکھ رہے ہوتے ہیں، ساری مشکل یہاں پہ ایجاد ہوتی ہے. اب جتنی ہمارے عمل کے اندر کمی ہوتی ہے اتنا ہی ہمارے بچے ہم سے سیکھنا شروع کر دیتے ہیں. اچھا اب یہاں پہ کسی نے سوال کیا کہ بھائی اگر ایسے ہی ہے کہ بچے ہم سے سیکھ رہے ہیں تو مثلا حضرت نوح کا بیٹا کیوں غلط ہو گیا؟ اب یہاں پہ ایک بہت واضح جواب ہے، وہ جو بچہ ہم سے سیکھتا ہے لیکن مجبور نہیں ہوتا. مثلا اگر خدا نہ کرے میں نے غلط چیزیں سکھائی ہیں تو کیا میرا بچہ مجبور ہے کہ وہ غلط بنے گا؟ نہیں، غلط نہیں بنے گا. میں نے جو کام کیا ہے وہ یہ کہ خدا نہ کرے اگر میں نے غلط سکھایا ہے تو اس کو ایک غلط ٹینڈنسی دے دی، باقی جو کچھ کرنا ہے اس کے ہاتھ میں ہے، اگر چاہے گا تو اچھا کر لے گا. یا اگر اچھا ہوا، ایسا ہوا کہ میں نے اچھا سکھایا اپنے بچے کو، تو کیا وہ یقیناً وہ اچھا بن جائے گا؟ نہیں. کتنی دفعہ ہوتا ہے کہ نہیں، اچھا سکھانے والا برا بن جاتا ہے بچہ. اس کی وجہ یہ ہوتی ہے کہ اس نے صرف ٹینڈنسی نہیں ہوتی ہے، اس نے صرف وہ جو چانسز ہوتے ہیں ان چانسز کو کچھ پرسنٹیج بڑھا دینا ہوتا ہے. مثلاً پہلے 50% چانس تھا بچے کے لیے کہ اچھا ہوگا، 50% تھا کہ برا ہوگا. اچھے ماحول کے اندر رہنے کی وجہ سے اس کے چانسز بڑھ رہے ہیں. اور یہی میرے اور آپ کے ساتھ بھی ہوا ہے. اگر ہم لوگ اہل بیت علیہ السلام کے ماننے والوں کے یہاں پیدا ہوئے بڑھے تو ایسا نہیں ہوا کہ ہم لوگ مجبور ہو گئے تھے کہ ہم نے اسی راستے پر چلنا ہے. نہیں، آزادی تھی، کسی اور راستے پہ بھی چل سکتے تھے، لیکن چانسز بڑھ گئے ہمارے. اب ہمارے بچوں کے ساتھ بھی ایسا ہی. اب یہاں پر ہمیں اور آپ کو سوچنا ہوگا کہ ہم اپنے بچوں کو اگر سکھانا چاہتے ہیں تو کس طریقے سے سکھائیں گے، کیا کیا چیزیں سکھائیں گے. آپ سے کل جو ذرا سی بات ہوئی، کل پرسوں اس سلسلے میں شامل ہوا، وہ یہ ہے کہ ہر طرح امکان کوشش کریں پہلی چیز جو بچہ سیکھ لے وہ سچائی. اگر کوئی سچ سیکھ لے چاہے چھوٹا ہو چاہے بڑا ہو، باقی چیزیں سیکھنا بہت آسان ہے. اگر سچ نہ سیکھ سکے باقی چیزیں سیکھنا تقریباً ناممکن ہے، تقریباً ناممکن. میں ایک روایت آپ کی خدمت میں پیش کرتا ہوں، درود بھیجے گا محمد والے محمد.
میری درخواست ہے اپنی بہنوں سے اور مولانا سے جن کے چھوٹے بچے ہیں، برائے مہربانی ان کو ٹیلی ویژن کے پاس سے جو مستثر ہے مردوں کے ساتھ اس کو پلیز دوسرے کمرے میں لے جائیں، اور جو خواتین سننا چاہتی ہیں مجلس کو وہ یہاں خاموشی سے بچے جو بھی ہیں ان کے پاس ان کو کنٹرول کرنے کی کوشش کریں. بڑی بہت زبردست گزارش ہے، امید ہے کہ ان شاء اللہ ایک دفعہ گزارش سنی جائے گی. محمد والے محمد السلام.
ہم اپنے بچوں کو کیا سکھانے کی کوشش کریں؟ اور جو سب سے پہلے سچائی سکھا. امام ان کی آواز ہمیں آ رہی ہے، خواتین کو کیوں نہیں آ رہی؟ مجھے سمجھ میں آ رہی ہے جو میں بالکل ان آخری کونے میں دیوار کے ساتھ بیٹھا ہوں، یا میرے کان بہت تیز ہیں، یا مثلا نہیں معلوم کیا ہو رہا ہے. ایک بار پھر درود بھیجے گا محمد والے محمد. ساری برائیاں ایک کمرے میں بند ہوں، اگر دنیا کی ساری برائیاں ایک کمرے میں بند ہوں تو اس کمرے کی چابی شراب ہے. یعنی اگر کوئی برائیوں سے بھرے ہوئے کسی کمرے کو کھول دے، مثلاً آپ تصور میں لا سکتے ہیں ایک کمرہ ہو جس کے اندر بہت ساری برائیاں جمع ہوں، بہت سارے نعمت جراثیم جمع ہوں، کوئی اس کمرے کا دروازہ کھول دے اور سامنے کھڑا ہو جائے، کیا ہوگا؟ ساری برائیاں اس کو آگے دیتے ہیں. فرمایا یہ جو چابی ہے یہ شراب ہے. اگر کوئی خدا نہ کرے نعوذ باللہ اس کا مرتکب ہوتا ہے تو اس کو ساری برائیاں لگ سکتی ہیں. اب دراصل میں اس حصے کے اوپر ہی بات کروں، اب ہمارے پاس جدید کیا کہنا چاہیے، نئے نئے افکار آئیں گے اس سلسلے میں. مثلا پتہ نہیں کتنی دفعہ ایسا ہوتا ہے لوگ عجیب و غریب سوالات کرتے ہیں، واقعا انسان حیران رہ جاتا ہے کہ کیا ہو کیا رہے یہاں پر. مثلا ایک بنیادی سوال تو آج اچھا نکلا ہے، بنیادی کیا کہوں، پروپیگنڈے کا حصہ ہے کیا ہے، وہ یہ ہے کہ اگر چند قطرے پیے تو کیا خرابی ہے؟ ٹھیک ہے، یہ ہمیں پتا ہے کہ شراب کا جو نشہ ہے وہ چند قطروں کے اندر نہیں ہے، لیکن خدا نے اس مادے کو حرام قرار دیا ہے۔ یہ بالکل ایسی جیسے کوئی کہے خون چند قطرے پی لے تو کیا ہے، خون حرام ہے، اس کے اندر تو نشہ بھی نہیں ہے، لیکن خدا نے اس کے چند قطروں کو بھی حرام قرار دیا ہے۔ اسی طرح شراب ہے، خدا نے چاہتا کہ یہ چیز معاشرے کے اندر رہے، خدا نے چاہتا ہے معاشرے اس چیز سے اتنا دور رہے کہ چند قطرے تو چھوڑے۔ فرماتا ہے اگر کسی دسترخوان کے اوپر سرو کی جا رہی ہو اس دسترخوان پہ بیٹھنا حرام ہے، اس حد تک سختی ہے ہمارے لیے۔ اب نہیں معلوم یہاں پہ بہت سارے مسائل ہیں، جو دوست ہیں وہ آفیسز کے سلسلے میں پوچھ رہے تھے کہ بھائی ہم کیا کریں، ہماری زندگی میں آ رہا ہے کسی نہ کسی طریقے سے، لوگ پاک اس کے اندر کہیں نہ کہیں اس کے مرتکب ہو رہے ہیں، باہر حکم خدا یہ ہے۔ اگر حکم خدا اتنا سخت ہے کہ وہ ایک دسترخوان پر موجود اس چیز کو تحمل نہیں کرنا چاہتا ہے تو چند قطرے کی بات کہاں پر، اس سے بڑھ کر نہیں معلوم مسخرے کی طرح کی ایک چیز ایسا ہوئی کہ کوئی میرے پاس آیا، اس نے کہا کہ مولانا کیا شراب حرام ہے؟ اچھا جب یہ سوالات بننے لگتے ہیں اور لوگ آگے پوچھتے تو ہم سمجھ جاتے ہیں پیچھے سے کوئی ان کے دماغ میں ڈال رہا ہے، چونکہ ایک آدمی کے دماغ میں چلو شیطان نے ڈال دیا، اتنے ڈھیر سارے لوگوں کے دماغ میں کیسے آنا شروع ہو جاتا ہے؟ اچھا تو پیچھے سے کہیں نہ کہیں سے کوئی چیز آ رہی ہوتی ہے، تو دو تین دفعہ یہ سوال آیا کہا شراب حرام؟ کیا مطلب کیا ہوا؟ میں نے بتایا کہ قرآن تعالیٰ نے فرمایا کہ شراب چوا اور یہ بت پرستی یہ رجس ہے، پلیدی ہے، ناپاکی ہے، من عمل شیطان، شیطان کے کام میں سے۔ اب ذرا سوچیے قرآن کریم کا اسرار کیا ہے، رجس ہونی ناپاکی ہے، من عمل شیطان، شیطان کے کاموں میں سے، فاجتنبو اسے ترک کرو۔ کہنے کا قرآن یہ بھی کر رہا ہوں، اس سے بڑھ کر کہہ دیا ہے، اگر صرف حکم دیتا تو ایک حکم ہوتا، تین مسئلے بتائیں، ناپاک ہے، شیطان کے کام میں سے ہے، اس کے بعد خدا تعالیٰ نے کہا کہ مجھے اتنا ناپسند ہے کہ تم اس سے دور رہو، نہیں سمجھ میں آتا کہ حرام ہے۔ اب یہ کیا ہوا ہے، کسی نے اس کے دماغ میں ڈالا ہے کہ شراب حرام ہے ہی نہیں، اس نے کسی نے دماغ میں ڈال دیا، اور اس طرح کے آئیڈیاز بہت زیادہ آتے رہیں گے، اور ان تمام کے پیچھے ہدف کیا ہوگا، وہ یہ کہ اسلام کے جو بیسک فنڈامنٹلز ہیں وہ 100% چلے جائیں، کسی طرح 100% چلے جائیں۔ مثلا کہیں پہ مشہور ہو جائے گا اصل پردہ اسلام ہے ہی نہیں، مولوی نے ڈال دیا ہے، کہیں چل جائے گا، کہیں چلے گا اصل داڑھی واڑی کوئی اسلام میں نہیں ہے، جو مرضی ہے کرو، اس کی لڑنے کی باتیں نہیں ڈال دی۔ وہ کوئی مجھے سنانے لگا، کہنے لگا کہ ایک دفعہ میں کسی صاحب کو لے کے جا رہا تھا، ٹھیک ٹھاک بزرگ، مغرب کا وقت آیا، گاڑی چلا رہے تھے، مغرب کا وقت آیا، انہوں نے یوں ہی اللہ اکبر کا مغرب پڑھنا شروع کر دیا، گھڑی چل رہی ہے، مڑ رہی ہے، کوئی کھلنا نہیں، کچھ نہیں، اس نے کہا میں گھڑی روک لیتا ہوں، آپ پڑھ لیجیے۔ کہتے ہیں نہیں ایسے چلاؤ، اللہ نے ایسے ہی رکھا ہے، جس کی جو مرضی آتی ہے وہ حکم شریف بناتا ہے اور اس کو چلانا شروع کر دیتا ہے۔ اس سب کے مقابلے میں راستہ کیا ہے؟ راستہ یہ کہ بھائی دین خدا اپنی مرضی سے نہیں بنتا ہے، خدا تمہاری عقلوں کے مطابق حاصل بھی نہیں ہوگا، تمہیں پوچھنا پڑے گا نبی سے، ان کے خاندان سے کہ بھئی دین ہے کیا۔ تو اگر صرف تم اپنی عقل سے لینا چاہو تو مثال کے طور پر تم کہو زکات پہلے اتنے پرسنٹیج تھی، اب کچھ اور ہونا چاہیے، پہلے اس چیز پر تھی، اب اسی چیز پر ہونا چاہیے۔ اپنی عقل سے اگر چلانے کی کوشش کریں گے دین خدا اس طرح نہیں چلے گا، دین خدا ہماری عقلوں کے اوپر نہیں چلے گا۔ ہاں یہ کہ ہماری عقل میں سمجھ میں آئے گا، ہمیں دین خدا سمجھ میں آئے گا، لیکن ہم چاہتے ہیں دین خدا کو اپنی مرضی سے چلانا شروع کر دیں، یہ نہیں ہوگا۔ ابھی اب دیکھیں اس ان باتوں کا، ان چیزوں کی حالت کہاں تک پہنچ جاتی ہے۔ بہت عجیب تجربہ ہوا میرے ساتھ، چند مہینے پہلے انگلینڈ گیا ہوا تھا، وہاں پر کوئی یونیورسٹی کے پروفیسر ہیں، انہوں نے ان سے ملنے کا اتفاق ہوا، انہوں نے پانی کے اوپر کچھ کام کیا تھا، پانی کی پیوریفیکیشن کے اوپر، اور بڑا اچھا کام تھا، کیونکہ میں ان چیزوں کے اوپر تھوڑا سوچتا رہتا ہوں، پبلک کی کس طرح مشکل حل کی جائے، بنیادی مشکل بجلی کی پیداوار، پانی کی فراہمی وغیرہ وغیرہ، تو میں نے اسے ٹائم دیا کہ مل جائے ملنا چاہیے۔ پتہ چلا کہ وہ عراق کے رہنے والے ہیں، اور انہوں نے باتوں باتوں میں امام وقت کا تذکرہ بھی چلا، میں نے اس پہ بات کرنا شروع کی، بیچ میں انہوں نے کہا کہ لوگوں نے عجیب و غریب چیزیں سوچتی ہیں امام الوقت کے بارے میں. میں نے ہاں صحیح کہہ رہے ہیں, بعض لوگ عجیب و غریب چیزیں سوچتے ہیں. کیا کہ مثلا یہ لوگ یہ سمجھتے ہیں کہ جب امام آئیں گے تو ان کو کوئی پاسپورٹ نہیں لینا ہوگا. کیا مطلب, کہہ رہی ہے کہ ان کو بھی پاسپورٹ لینا ہوگا, ان کو بھی امیگریشن کرنا ہوگا. یہ کیسے ہو سکتا ہے, یہ کیسے ہوگا کہ مثلا امام تشریف لائیں گے, برطانیہ سے پاسپورٹ لیں گے یا برطانیہ کا مثلا ویزا لیں گے, پھر یہاں پر آئیں گے. کہنے لگا کہ انہوں نے جواب میں آرگومنٹ اس طرح سے دیا, کہنے لگا تم خود سوچو, تم میرے گھر میں میری مرضی کے بغیر آ سکتے ہو؟ کہنے لگا میری ماں دوسرے کے ملک میں اس کی مرضی کے بغیر کیسے جائیں گے؟ میں نے اس سے کہا کہ پہلے تو یہ فرض کر لو کہ ہندوستان کا مالک امام ہے یا وہاں کی ملکہ ہے. پھر تو یہ طے کر لو, اللہ نے روئے زمین پر زمین کا حاکم کس کو بنایا ہے؟ ملکہ برطانیہ کو بنایا ہے, امام باپ کو بنایا ہے. اگر اگر ملکہ کو بنایا ہوتا تو تمہاری بات صحیح تھی, تو وہ اس سے پوچھے بغیر کیوں ہو جانی جائیں گے وہاں سے. لیکن اگر اللہ نے ان کو حاکم بنایا ہے روئے زمین کے اوپر, کہنا چلو حاکم بنایا پھر بھی اجازت تو لینی چاہیے. میں کہا اگر مجھے اپنی جورسڈکشن میں جانے کی اجازت نہ ہو تو میں جورسڈکشن کا رول کیسے کروں گا؟ اب کیا ہے, جیسے جیسے یہ جاتا چلتا جا رہا ہے اس طرح کے عجیب و غریب سوالات آنا شروع ہو جائیں گے. اور میں نے عرض کیا سب کے پیچھے ایک ہی ہدف ہے, اسلام کی بنیادی مسائل انڈر کوشچن چلے جائیں, آدمی شک میں پڑ جائے کسی طریقے سے دین کے معاملے میں. اب آپ کا اور ہمارا کام یہ ہوگا کہ ہم اپنے دین کو سمجھنے کی کوشش کریں, اپنے دین کو عقل اور منطق سے حاصل کرنے کی کوشش کریں, اور اس کے بعد پھر اپنے دین کے اوپر عمل کرنے کی کوشش کریں. درود بھیجے گا محمد والے محمد. اللہ کے رسول کی روایت اس کا ادھا خدمت میں, اللہ کے رسول نے فرمایا کہ اگر دنیا کی ساری برائیوں کو ایک گھر میں جمع کر لیا جائے, کمرے میں جمع کر لیا جائے, اس کی چابی شراب ہے. اس کے بعد اگلے جملہ ارشاد فرمایا, پھر فرمایا جھوٹ شراب سے بدتر ہے. جھوٹ شراب سے بدتر ہے, اس کا مطلب کیا ہے؟ اگر خدا نہ کرے کوئی شراب پیتا ہے تو دنیا کی ساری برائیاں لگنے کا اس کو امکان ہے, اور اگر کوئی جھوٹ بولنا شروع کر دے تو یہ ساری برائیاں لگنے کا امکان اس جھوٹے شخص کے لیے اور زیادہ بڑھ جائے, اور زیادہ بڑھ جائے گا. یہاں سے مجھے ایک بات سمجھ میں آئی, وہ یہ کہ وہ پہلی چیز جو ہمیں اپنی اولاد کو سکھانی ہے, خود بھی سیکھنی ہے اور ان کو بھی سکھانی ہے یہ سچ کو, اور اس سچ کو اس طرح سے نہیں رکھنا ہے کہ یہ صرف پروفیشنل لائف کا حصہ ہے. یعنی مثال کے طور پر اس مسکراہٹ کی طرح جو ایک دکاندار کسٹمر کو دیکھ کر اپنے چہرے پہ لے کے آتا ہے, آرٹیفیشل پروفیشنل, جس سے اس کی پروفیشن کا حصہ ہوتی ہے, اس کو دل سے کوئی حضرت نہیں ہوتی. ہم اس صداقت کی بات نہیں کر رہے, یہ مصنوعیت ہے, یہ تو منافقت ہے جس کو ہم کہہ رہے ہیں. ہم کس صداقت کی بات کر رہے ہیں؟ اس صداقت کی بات کر رہے ہیں کہ اسی کسٹمر اور دکاندار کی مثال کے اندر جب کسٹمر آئے تو دکاندار یہ بات کو سوچے, میں اس کی کیا خدمت کر سکتا ہوں, میں اس کی کون سی مشکل حل کر سکتا ہوں. اگر یہ کرنا شروع کر دیا پھر صداقت سے, پھر یہ سچی صداقت, پھر یہ کوئی بناوٹ نہیں. اور آپ جیسے ہی اس کام کو کرنا شروع کریں گے وہ آپ نے یہ سوچ لیا کہ آپ کے سامنے جو کوئی آئے گا آپ اس کے لیے کیا بہتر کر سکتے ہیں, بس پھر دیکھیں زندگی آسان ہونا شروع ہوتی ہے. زندگی یہاں سے آسان ہونا شروع ہوتی ہے. جب تک میں اور آپ اپنی مصلحتوں کے پیچھے بھاگتے رہیں گے ہم خود غرضیاں پھنستے رہیں گے, ہماری زندگیاں سخت ہوتی رہیں گی, اور جتنا دوسروں کی مشکل حل کرنے کی طرف جائیں گے زندگی آسان ہوگی. کسی عالم سے پوچھا گیا کہ آج کل اقتصادی کرائسس آیا ہوا ہے, اس کا سولوشن کیا ہے؟ تو انہوں نے کہا دوسروں کے لیے مکاری مت کرو, سچائی اختیار کرو. سچائی اختیار کرو گے زندگی کی مشکلات آسان ہونا شروع ہو جائے گی. اب اسی کام کو آپ اپنی اولاد کو سکھا دیں کسی طریقے سے, وہ یہ کہ دوسروں کے ساتھ مکاری نہیں کرنی ہے, دوسروں کے ساتھ اچھائی کرنی ہے, اور جو اچھائی کرنی ہے اس میں دوسروں کا بھلا ڈھونڈنا ہے. حد تک امکان کوشش یہ کرنی ہے, یہ دیکھنا ہے اس کام سے اس کی کیا بھلائی ہو سکتی ہے. شروع میں مشکل ہوتی ہے, آہستہ آہستہ کام آسان ہونا شروع ہو جاتا ہے. درود بھیجے گا محمد والے محمد. اور کل میں نے اپنی خدمت میں عرض کیا تھا ہوں, اولاد سیکھنے میں دیر نہیں لگاتی اور ہماری غیر ارادی چیزوں سے سیکھتے ہیں. بچے جو زیادہ تر سیکھتے ہیں وہ ہمارے کہے سے نہیں سیکھتے, ہماری غیر ارادی چیزوں سے سیکھتے ہیں. غیر ارادی چیزوں سے میرا مطلب یہ ہے آپ نے ارادتاً شاید نہ کیا ہو, پلاننگ کر کے شاید نہ کیا ہو, آپ کے آپ سے ہو کیا ہے لیکن بچہ سیکھ رہے, کہیں نہ کہیں سیکھ رہے. اب اس میں بہت ساری اور بھی چیزیں شامل ہیں اور بے ساری باتیں خاص کر اس وجہ سے کر رہا ہوں انسان محترم, وہ یہ کہ آپ کو ہمیں اپنے معاشرے کو بنانا ہے کسی طریقے سے. آپ حالات دیکھ رہے ہیں ہمارے سامنے کیا حالات, انسان اتنی آسانی سے بلا نہیں سکتا کہ کل 25 آدمی شہید ہوئے, 25 آدمی کم نہیں ہوتے ہیں. یہ ہم 25 لوگوں کی جب بات کر رہے ہیں تو آپ یہ سمجھ لو کم از کم بھی 10-15 خاندانوں کی بات کر رہے ہیں, 10-15 خاندان کم از کم, اور ان کے لیے 20-25 خاندان غم کے اندر گئے ہیں. ان کی عید بقرعید سب ختم ہو گئی, ان کی آنکھوں کے سامنے ان کے لاشیں پڑے ہوئے, یہ کم نہیں ہوتا. اور یہ یعنی شاید اس خاندان کے لیے فرض ہوتا ہے لیکن پوری قوم کے اوپر اس کا نفسیاتی اثر پڑتا ہے, پوری قوم کے اوپر اس کا نفسیاتی اثر پڑتا ہے. شاید آپ سے میں ابھی عرض کر رہا ہوں, شاید آپ کے اوپر بھی اثر پڑ رہا ہوں. اب آپ تصور کریں گے جن کے سامنے یہ کیس بار بار آتا رہے گا کہ چند مہینے پہلے بھی یہی ہوا تھا, پھر کچھ عرصے کے بعد ان کی مجالس ہونا شروع ہوں گی, ان شہدا کے چہروں ہوں گے, پوری قوم کی نفسیات کے اوپر ایک بھاری اثر پڑتا ہے اس کا, اور اس کا خوف بھی بیٹھتا ہے, اس سے کچھ لوگوں کے اندر ڈپریشن بھی آتا ہے, کچھ لوگوں کے ذہنوں میں سوالات بننا شروع ہو جاتے ہیں, بہت کچھ ہوتا ہے ایک حادثے کے پیچھے. ہم لوگ تو ظاہر ہے ایک چند نائن کی خبر پڑھتے ہیں اور بعد میں زندگی میں مشغول ہو جاتے ہیں, پھر نہیں معلوم ان کی داستانیں چل رہی ہوتی ہیں, ان کے بچوں کے ساتھ کیا ہوا, نہیں معلوم بیوہ کے ساتھ کیا ہو گیا, خاندان میں کیا کیا مسائل تھے, بعض اوقات بڑے بڑے واقعات پیش آ جاتے ہیں لیکن ظاہر ہے ہم لوگ صرف خبر دیکھ پا رہے ہیں, ہمیں نہیں پتا اس کے پیچھے تفصیلات کیا ہوتی ہیں. بہت تفصیلات ہوتی ہیں, اس ایک حادثے کے پیچھے اتنی تفصیلات ہوں گی ہم لوگ کاؤنٹ نہیں کر پائیں گے. اب پھر سوال وہیں پہ آتا ہے, ہماری قوم کے شہید ہو رہے ہیں, ہم لوگ دشمنوں کے محاصرے میں بھی ہیں, مشکلات کے اندر بھی ہیں, ہمیں اس قوم کو بنانا کیسے ہے؟ ہمیں پتا ہے کہ وہ جگہ پہ نہیں ہے, اس جگہ نہیں ہے جہاں پہ ہونا چاہیے, یہ اس سے غلط جگہ پر ہے, اس سے کہیں بہتر والے کام کو ہونا چاہیے, لیکن ہوگا کیسے یہ؟ اب اس سلسلے میں کیونکہ ہمارے اور آپ کے قسم یہ 2-3 ایام ہی باقی رہ گئے, اس سلسلے میں چند اوقات آپ کی خدمت میں عرض کرنا چاہوں کہ یہ کام ہوگا کیسے, اور اس میں آپ بھی شامل ہیں کہ آپ کا مستقبل کیسے مناسب طریقے سے طے پائے گا. مثلا یہاں پہ بہت بڑے مسائل میں سے چند جو مسائل مجھے سمجھ میں آتے ہیں وہ یہ کہ آپ جو آپ کے ذہن میں ظاہر مجھ سے زیادہ چھپ رہا ہے یہ سوال, وہ کہ آپ کے بچوں کی تربیت کا کیا ہو, بچوں کی تربیت کہاں سے شروع ہوتی ہے؟ اب اس کے اوپر میں نے تھوڑی سی دیر کے لیے بات کر لیتا ہوں اور انشاءاللہ پھر ہم اس کو آگے بڑھاتے ہیں. درود بھیجے گا محمد و آل محمد. یا کسی بھی قوم نے اگر بگڑنا ہے تو وہ ابتدائی تعلیم سے ہونا ہے, انٹرمیڈیٹ کے بعد نہیں ہو سکے گا. مثلاً جو بچے 15-16-17 سال کے ہو چکے ہیں, اب میں سوچوں ان کو میں نے تبدیل کرنا ہے, یہ آسان کام نہیں ہے, ہو سکتا ہے, ناممکن نہیں ہے لیکن آسان نہیں ہے, بہت مشکل ہے. یعنی بالکل ایسے جیسے میں کہوں کہ پہلے تو اس کو بگاڑ لو پھر میں اس کو بہتر کروں گا, سنوار لوں گا, یہ کام غلط ہے. کہاں سے شروع کرنا چاہیے؟ وہاں سے شروع کریں جہاں سے آپ کے بچے کو شعور ملا, وہاں سے آپ کے کام کو شروع ہو جانا چاہیے. مثلاً اگر میں پاکستان کے اندر سوچتا ہوں, جس کی میں بھی مثال یہاں پر تدبیر کروں گا, مثلاً پاکستان میں کہاں سے شروع ہونا چاہیے؟ اپنے طور پر میں کہوں گا دینی مدارس سے شروع ہونا چاہیے. دینی مدارس کا میرا مطلب کیا ہے؟ جس دن بچے کے اندر اتنی طاقت ہے کہ وہ کسی جگہ پر بیٹھنے کے قابل ہو جائے, یہاں سے شروع ہو جانا چاہیے. چاہے وہ دینیات سینٹر ہو, چاہے وہ نرسری ہو, چاہے وہ اس کو آپ کنڈر گارڈن کہہ رہے ہیں, جہاں کہیں سے بچے کے اندر اتنی صلاحیت ہے کہ وہ کہیں بیٹھنے کے قابل ہو گیا ہے, وہاں سے شروع ہو جانا چاہیے. اس سے پہلے گھر میں ہونا چاہیے, سب سے پہلے تو آپ گھر سے شروع کیجیے. अच्छा घर से क्या चीज कम करें तो बच्चे की तरबियत में बहुत फायदा होगा, आप खुद सोचना शुरू करिए। मैं आपको मशवरे के तौर पर कह सकता हूँ, सबसे अहम काम जो आपसे मशवरे के तौर पर कहूंगा, टीवी कम करें। अगर आपने टेलीविजन कम कर दिया अपनी जिंदगी से, आपकी जिंदगी भी आसान है, आपके बच्चों की जिंदगी भी आसान है। अच्छा मुश्किल ये है कि वेस्ट में रहने वाला बहुत कम कोई आदमी इस बात को समझ पाता है कि टीवी खत्म कैसे होगा, क्योंकि यहाँ जो लाइफ का पैटर्न बना हुआ है वो बना ही सारा टेलीविजन के ऊपर है। आपने घरों के नक्शे भी देखनी है, घरों के नक्शे भी सारे बने हुए इसी पैटर्न के ऊपर कि टीवी देखने के लिए एक जगह है और उसकी बेस पर पूरे घर के एंट्रेंस वगैरह बन रही होती है, तो बना ही इसी तरीके से। लिहाजा आप किसी के भी घर में चले जाए, बड़े बड़े टेलीविजन आपको सबके यहाँ मिल जाएंगे। कि किस बात की निशानी है, इनके अपने प्रोमिनेंस इसी को हासिल है। और जब इसके ऊपर कल्चर बनती है तो बदकिस्मती से आज के दौर में इंतहाई वाहियात कल्चर बनती है। अगर आपको ये अंदाजा लगाना है आपके बच्चों की अगली नस्ल, आपके बच्चों की नस्ल, उनकी अगली नस्ल क्या करेगी, बिल्कुल साफ तौर दो चार की तरह कह रहा हूं, अगर आप लोग इंडियन ड्रामे देख रहे हैं तो फिर खुदा हाफिज, फिर आप नहीं बचेंगे, बिल्कुल साफ साफ। अगर आप इंडियन ड्रामे देख रहे हैं, पाकिस्तानी ड्रामे भी शामिल कर लीजिए, मैं कोई एंटी इंडियन लॉबी से मैं नहीं बनाना चाह रहा हूं, वो भी शामिल कर लीजिए, लेकिन बिलअखस वो कहूंगा क्योंकि उसमें मामला ही कुछ और हो गया। अगर आप उस तरफ जा रहे हैं, चाहे आप मर्द भी जाते हो ना जाते हो, खवातीन जाती हो सिर्फ वो, और अगर बच्चे जा रहे हैं, तो मैं मुतमईन होकर कह रहा हूं इसका मतलब फ्यूचर बहुत खतरे में, इसका मतलब मुस्तकबिल खतरे में। तो अगर हमारे घर वाले, हमारी बहने वाकई अपने बच्चों पर मेहनत करना चाहती हैं और वो मसलन कहते हैं इमाम ज़माना की सिपाही बनाएंगे, हमें गुरुद्वारे इमाम ज़माना सिखा रहे हैं, ये कर रहे हैं, वो कर रहे हैं, वाकई इनके ऊपर कोई हमदर्दी करना चाहते हैं, अपने घरों से ही निकाल कम अज कम काम ये करें कि जो इस तरह के चैनल्स हैं उनकी चुनिंग ना करें। यानी मैं फर्ज करें कोई मुझसे कहता है भाई मैं टेलीविजन के ऊपर खबरें देखता हूँ, वरना मैं खबरें कहाँ से लाऊंगा, इसका भी मैं जवाब दे सकता हूँ, मैं खुद नहीं देखता हूँ, खबरें होती है मेरे पास, इंटरनेट के जरिए से कर रहा होता हूँ, जिसकी ब्राइट टेलीविजन के मुकाबले में बहुत कम है, टेलीविजन के मुकाबले में नहीं कह रहा इंटरनेट बिल्कुल पाको पाकिस्तान को जगह बनी हुई है, वहाँ तो और भी बहुत सारे मसाइल हैं, इंसान अगर मर्जी से करप्शन करना चाहे इंटरनेट पर बैठ के तो हर किस्म का करप्शन कर लेगा, लेकिन अगर कंट्रोल करना चाहता है तो फिर टेलीविजन के मुकाबले में इंटरनेट बहुत बेहतर है, फिर वो बहुत बेहतर है अपने कंट्रोल को बढ़ाने के लिए। तो पहली रिक्वेस्ट मैं करूंगा वो ये करूंगा कि हमारी बहनें और आप सब लोग उन्हीं को क्यों बदनाम कर रहे हैं, ये देखना बंद कर। अगर आपने इसको बंद कर लिया आपके बच्चों की जिंदगी में एक फंडामेंटल पॉजिटिव चेंज आने की तरफ आपसे पहला कदम बढ़ा। दूसरा काम ये करें, यहां पे रहते हुए कह रहा हूं, पहला काम तो ये हो गया, दूसरा काम ये करें बच्चों के दीनियात सेंटर्स को जितना ज्यादा इंप्रूव कर सकते हैं कर जाए, हद तक इम्कान जितना कर सकते हैं दीनियात सेंटर को बेहतर से बेहतर करें। बेहतर से बेहतर का मतलब क्या है, अच्छा सिलेबस लाइए, अच्छे टीचर्स लाइए, नहीं है तो प्लानिंग कर लीजिए कि कहां से आएंगे। देखिए दुनिया में कोई भी काम बना बनाया नहीं मिलेगा, मतलब मैं आपसे कह रहा हूँ अच्छे टीचर ना, आप सोचेंगे है ही हमारे पास, है ही नहीं, क्योंकि मामला खत्म हो जाता है, जिस मुल्क के अंदर डॉक्टर्स नहीं होते वो इलाज नहीं करवाते, लोग प्लानिंग करते हैं कि भाई आज डॉक्टर्स नहीं है, कल डॉक्टर्स आएंगे कहां से, किधर से डॉक्टर लेके आएंगे। आप भी इसी तरीके से कीजिए, अलबत्ता आपके पास अभी भी मिल जाएंगे, अगर आप मेहनत करेंगे तो आपको यकीन मिल जाएंगे। आप अपने लिए अच्छे टीचर्स लाइए, अच्छा करिकुलम इंतखाब कीजिए, अच्छे तरीके से उसकी प्रोग्रामिंग कीजिए, उसके ऊपर मॉनिटरिंग करें ताकि आपका दीनिया सेंटर इंपॉर्टेंस देकर चले, उसके ऊपर मेहनत हो। जो बच्चे अपने अर्ली टाइम्स के अंदर दीनी एक्टिविटीज में इन्वॉल्व हो जाते हैं उन बच्चों के अंदर दीन के रुझान बहुत ज्यादा बढ़ जाते हैं, और जो बच्चे इन एक्टिविटीज में नहीं आते उनके अंदर दीनी रुझान खत्म होना शुरू हो जाते हैं। और ये जो मैं और आप मजलिस करते हैं ये समझ रहे हैं इससे बच्चे तब्दील हो जाएंगे, इन बच्चों को समझ नहीं आएगा। अभी यहाँ जो बच्चे बैठे हैं तस्वुर करूँ जो मैंने 20 दिन बोला इनको समझ में आ रहा होगा, शायद इक्का दुक्का बातें समझ में आ गई हो, शायद कोई एक दो वाक्यात समझ में आ गए हो, इस तरह की कोई चीज है, लेकिन तसव्वुर नहीं है तो बहुत अच्छा समझ पाए। इसके लिए बहुत बड़ी जरूरत आपकी, पहली जरूरत ये है कि आप उस टेलीविजन जैसी मुसीबत मुसीबत से निजात पा लें। दूसरी बात ये थी कि आपका दीनिया सेंटर स्ट्रांग होना चाहिए। तीसरी बात, खवातीन की क्लासेस स्ट्रांगली होनी चाहिए, बहुत सख्ती के साथ होनी चाहिए, पाबंदी के साथ होनी चाहिए। इसकी वजह क्या है, दुनिया भर में मशहूर है अगर एक औरत को आपने संभाल लिया, सिखा लिया, पूरी नस्ल को आपने सिखा लिया। तयशुदा बात, इस पर हमारी मुश्किल यहां पर यही है, यानी वो तो शुक्र है कि मसलन हम लोग ये कर ही नहीं रहे, वरना अभी तसव्वुर फरमाइए, अगर मैं यहीं पर अभी इस हॉल के अंदर मर्द और औरत दोनों का उन फिकी मसाइल का टेस्ट ले लूं जो जिंदगी में दरपेश है, कितने लोग पास कर पाएंगे। यानी मैं पूछे बगैर कह रहा हूं कि ज्यादातर लोग फेल होंगे, बहुत कम लोग पास होंगे। मैं कह रहा हूं मर्दों में भी ये खराबी है, लेकिन मर्दों की खराबी को फिर तामूल किया जा सकता है। अगर खवातीन में ये हो रहा है फिर ये खराबी बहुत शदीद है। क्यों, बच्चों को सिखाने वाला है इसका मतलब, कौन बच्चों को सिखाएगा। तो यहां से आप शुरू कर दीजिए, बस आपके पास सेंटर है, अल्लाह का शुक्र है आपके पास जगह की कोई मुश्किल नहीं है। अब यकीन फरमाइए, मैं एक और मुल्क के बारे में एक पेश आने वाली मुश्किल को सुन रहा हूँ और उसके ऊपर और बोल रहा हूँ, उनके पास जगह नहीं, और जगह ना होने की वजह से 300 बच्चों का स्कूल बंद हो रहा है, 300 बच्चों का दीनियात सेंटर सिर्फ जगह ना होने की वजह से बंद हो रहा है। उस मुल्क में एक और मुसीबत आई हुई है, आपके पास माशाल्लाह जगह भी है, थोड़ा सा मेहनत करें अपने बच्चों के मुस्तकबिल की खातिर। आपके पास अच्छा शेड्यूल होना चाहिए, दीनियात सेंटर बहुत मजबूती के साथ होना चाहिए, खवातीन की क्लासेस बहुत अच्छी होनी चाहिए। अगर ये दो काम आपने कर लिए आपका मुस्तकबिल कदरे महफूज है। फिर तीसरा मसला आपका अपने यूथ का है कि इनके लिए आपके पास क्या एक्टिविटी है, और इसको मैं पहले भी अर्ज कर चुका हूं, मुझे एक बुनियादी तौर पर हमारे पास एक पेपर कम अज कम होना चाहिए। ये सारी आरजुओं में से आप समझ लीजिए कि होना चाहिए, होना चाहिए सिर्फ आरजू है मुझे कि जहां हमें ये पता हो कि अच्छे इस्लामी सेंटर की क्वालिटीज क्या क्या है, क्या क्या होना चाहिए एक अच्छे इस्लामी सेंटर के अंदर। मिसाल के तौर पर अगर कोई मुझसे पूछे तो मैं उसको ये कहूंगा कि भाई एक अच्छे इस्लामी सेंटर के अंदर ये तीन टाइप की क्लासेस जरूर होनी चाहिए, एक बच्चों के लिए, खवातीन के लिए और यूथ के लिए, तीन टाइप की क्लासेस जरूर होनी चाहिए उसके पास। उसके बाद एक्टिविटी के लिए कम अज कम एक अच्छी लाइब्रेरी, एक मल्टीमीडिया सेंटर और एक नहीं मानो उसको आप कबूल करेंगे या नहीं करेंगे स्पोर्ट्स सेंटर, ये तीन चीजें जरूर होनी चाहिए। बस तीन टाइप की क्लासेस होनी चाहिए वहां पर, इन तमाम प्रोग्राम्स के अलावा जो महफिल मिलाद हो नहीं मालूम मजालिस वगैरह, इनके अलावा तीन टाइप की क्लासेस बच्चों के लिए, खवातीन के लिए और जवानों के लिए, वो अलग होनी चाहिए मरासिम से हटकर। और तीन तरह की फैसिलिटीज कम अज कम यहाँ पर होनी चाहिए, एक अच्छी लाइब्रेरी, एक अच्छा मल्टी मीडिया सेंटर और एक अच्छा स्पोर्ट्स कॉम्प्लेक्स या स्पोर्ट्स की बेस के ऊपर कुछ एक्टिविटीज होनी चाहिए। उसकी वजह यह है कि ये वो हमारी सोसाइटी होती है जहां पर हम पनाह ले रहे होते हैं। आप असल में क्या कर रहे हैं इस वक्त, आपकी चूंकि इंटीग्रेशन इस सोसाइटी के अंदर अच्छी नहीं है, आप यहां पर आके पनाह ले रहे हैं, और अगर ये पनाहगाह अच्छी पनाहगाह नहीं बन पाई तो नस्ल आगे वाली नस्ल नहीं आएगी यहां। अब आप खुद तसव्वुर करें, हमारे यहाँ जो भी जो कुछ भी सेंटर के अंदर हो रहा है, इसकी अगर तमाम तरह एक्टिविटीज का तरीकेकार जो कुछ भी आपके सामने मौजूद है जो कुछ भी है, इसका मुकाबला करूं किसी क्लब से जो बाहर बना हुआ होगा, तो कौन सा ज्यादा ऑर्गेनाइज्ड होगा, कतन वो क्लब ज्यादा ऑर्गेनाइज्ड होगा। स्पोर्ट्स क्लब ले लीजिए, कोई सोशल एक्टिविटीज का क्लब ले लीजिए, वो लोग ज्यादा ऑर्गेनाइज्ड होंगे, उनका एनवायरमेंट भी ज्यादा उनके काम के मुताबिक होगा, और हम हर मामले के अंदर कम आ रहे होंगे। उसके बाद हम तवक्को करें कि हमारी नई जनरेशन यहां पे आ रही होगी। यू चैलेंज है जो आपके सामने है, और इस चैलेंज को संभालने के लिए ऐसा नहीं आपके पास सलाहियत और तवानाई नहीं है, माशाल्लाह आपके मर्दों में भी तवानाई है, आपकी खवातीन के अंदर भी तवानाई है, सिर्फ एक मुश्किल है शायद आप इसके ऊपर ज्यादा सीरियसनेस नहीं दिखा रहे, शायद परसुएंस के अंदर थोड़ी प्रॉब्लम है। शायद जो प्लानिंग हो जानी चाहिए थी वो प्लानिंग नहीं हो रही। जब आरोपा क्या होता है, सब कुछ तैयार होता है, कोई तवज्जो दिलाने वाला नहीं होता, तो मैं अपने किरदार को अंजाम देना चाहता हूँ। कम अज कम ये करूं कि इसरार तो कर दूं। अच्छा, मैं तकरीबन यकीन से जानता हूं कि शायद ही आप में से कोई होगा जो इसका इनकार कर रहा होगा। यानी अगर मैं ये समझ रहा हूं कि आपको नहीं पता है, मैं आपको सिखा रहा हूं, तो ये तकरीबन नामुमकिन है। आपको सब कुछ पता है, आपको अच्छी तरह समझ में आ रहा होगा कि हमारे बच्चों की क्या जरूरत है, हमारी खवातीन की क्या जरूरत है, हमारे यूज की क्या जरूरत है। सिर्फ करने और अमल में लाने में थोड़ी देर। अब मैं यहाँ पर इस बात को इख्तिताम पर ले जाने के लिए एक और बात अर्ज करता चलूं। अगर कोई इंसान एक्सक्यूज बनाने पर आ जाए तो फिर दुनिया में एक्सक्यूजेस कभी खत्म नहीं होती। अगर बहाने बनाने की कोशिश करें इस वजह से नहीं किया, फिर ये कभी खत्म नहीं होगी, फिर कयामत तक जारी रहे। बहाने कभी खत्म नहीं होते। कभी आप बहाना करेंगे हमारे पास पैसे नहीं है जो है, कभी आप बहाना करेंगे हमारे पास वक्त नहीं है जो है, कभी आप बहाना करेंगे हमारे पास लोग नहीं है वो भी है, कभी आप बहाना करेंगे हमारे दरमियान इत्तेहाद नहीं है, इत्तेहाद कभी नहीं होगा। इन तमाम के साथ करना होगा, हमें इन्हीं सब के साथ करना होगा। और अगर बहानों की वजह से काम करना छोड़ दें तो फिर दुनिया में कोई काम नहीं हो सकता, फिर जन्नत नहीं होगा, जो होगा जन्नत में होगा। इस दुनिया में बहाने बहुत होते हैं। अब आप तसव्वुर करें, पाकिस्तान जैसे माशरे के अंदर, कराची जैसे माहौल के अंदर, जहाँ बंदे के घर से निकलने के बाद पता नहीं होता वापस आएगा नहीं आएगा, उसके बाद बहाने काफी हैं। बिल्कुल सादा सा बहाना है, सिक्योरिटी नहीं है, काम करे तो सिक्योरिटी तो होगा, बस काम जान की तो ला लेना पड़ रहे हो, या तो जान खतरे में। अब अभी आप स्कूल खोल लीजिए, हमने स्कूल खोला है, 850 बच्चे हैं स्कूल के अंदर, सिक्योरिटी है कि बच्चों के ऊपर कभी हमला नहीं होगा। जिन दुश्मनों का पता नहीं कि उनके अंदर दिलों में वाकई सीनों के अंदर दिल है या नहीं है, उनका क्या पता बच्चों में भी हमला करेंगे। अगर बहाने करने पर आ जाए तो फिर आप कोई काम नहीं कर सकते जिंदगी के अंदर, आपको बहाने तोड़ने होते हैं, मुश्किल का हल निकालना होता है। तो आप जितनी भी चीजें मुझसे कहते रहे कि भाई हमारे शहर में ये प्रॉब्लम्स है, इस वजह से हम इन कामों को नहीं कर रहे, तो मैं कहूंगा नहीं, बहाने की जरूरत नहीं, काम चाहिए, काम करना पड़ेगा। आपकी मर्जी है कितना वक्त लगाना चाहते हैं, ये आपका मुस्तकबिल है। जितना जल्दी काम करने की कोशिश करेंगे और आगे आएंगे, आप उतना ही जल्दी इस फायदे को उठा पाएंगे, उससे आपको नतीजे मिलना शुरू हो जाएंगे। बस इसके लिए किसी तरीके से प्लानिंग कर लीजिए। और माशाल्लाह मैं ताज्जुब से सोचता हूँ कि हम दूसरे मसलन माशरों के अंदर जब जाते हैं जहाँ पर तालीम की भी कमी है, जहाँ पर काम के मॉडल्स भी नहीं है, तो उनको समझाना पड़ता है कि देखो भाई इस काम को इस तरह से किया जाता है, दुनिया में ये काम ऐसे होते हैं। आपके सामने कौन से मॉडल की कमी है, आपके सामने कौन सा ऑर्गेनाइज मॉडल है जो नहीं है आपके सामने, आपके सामने अच्छे स्कूल्स के मॉडल्स नहीं है, अच्छी ऑर्गेनाइजेशंस के मॉडल्स नहीं है, आपके सामने टाइम की पाबंदी के मॉडल्स नहीं है। सारी दुनिया की बेहतरीन मॉडल्स तो आपको दुनिया के एतबार से मिले हुए हैं। आपने जो करना है मुझे कि इंजीनियर ने जो कुछ दुनिया के लिए किया है उसको उठा के अपनी आखिरत के लिए कर ले। और अगर ये भी नहीं किया यहां पर आकर भी, तो फिर आप कब करेंगे। यकीन मानिए, मैं अब तो मुझे काफी तजर्बा हो गया बाहर जा जाके। पहले मैं क्या समझ रहा था कि मसलन ये जो पाकिस्तानी दोस्त है वहां, इनको हमें समझाना पड़ता है टाइम की पाबंदी किया करो, देखो कितना तुम लोग गलत करते हो, टाइम बहुत जाया हो जाता है, इसकी पाबंदी करो, काम ढंग से करो, एसओपीस फॉलो करो। मैं सोचता था ये पाकिस्तानी को समझाना पड़ रहा है, इन्हें बेचारों ने देखा ही नहीं। बाद में मुझे जाकर माजरत के साथ, दो दस बस्ता माजरत के साथ, बाद वक्त मुझे जाकर समझ में आया कि जो पाकिस्तान से बाहर है वो पाकिस्तानियों से ज्यादा मिजरेबल हालत के अंदर है, उनसे कम तरक्की याफ्ता है। क्यों? उन्होंने तो वहां पर अपनी सोसाइटी में रहते हुए कुछ हाथ पांव मार के सीख लिया है, ये तो यहाँ पे लग रहा है जैसे 20 साल पहले तो फ्रीज हुए। मुझे ताज्जुब हुआ है बाज़ सोसाइटीज में जाकर, कन्फर्म कह रहा हूँ, यूरोप के बाज शहरों के अंदर, बाज मुल्कों के अंदर हमारी कम्युनिटीज 30-30 साल पहले पे फ्रीज हुई हुई है, उन्होंने कोई डेवलपमेंट नहीं की है, न रिलीजियस न मेंटल, कोई डेवलपमेंट नहीं हुई है, वहीं पे फ्रीज हुए हैं। उनसे कहीं बेहतर वो पाकिस्तानी जो अपने शहरों के अंदर कम अज कम कुछ ना कुछ डेवलप तो हो गए हैं। और बदकिस्मती से अगर मुकाबले पर देखा जाए तो मैं आपसे अर्ज कर रहा हूँ, आप अपने पोटेंशियल के साथ इंसाफ नहीं कर रहे, आपके आपके पास बहुत कुछ हो जाना चाहिए था अभी तक। अब ये है कि मुझे भी अंदाजा है, आपने जो स्टोरी सुनाई है मुझे, हमारे साथ क्या क्या होता रहा है, यहाँ पे क्या क्या मसाले होते रहे हैं, लेकिन ब्रदर ने अजीज एक्सक्यूज नहीं चाहिए, अब आप काम करें। अगर आपके 10 साल जाया हुए हैं इसका मतलब है आप डबल स्पीड पे काम करें ताकि आप उस 10 साल के लॉस को भी रिकवर करें। आप तेजी से काम करें और हमें नहीं मालूम किस वक्त हम किस चैलेंज के अंदर चले जाएंगे। ये आखिरी बात बहुत गौर से सवाल फरमाइएगा, आप वैसे गौर फरमा रहे हैं, दुरूद भेजिएगा मोहम्मद
तो एहसान मोहतरम इससे पहले कि फुर्सत खत्म हो जाए। अब फुर्सत तो थामी
और ये जो चंद बातें मैं आपके खिदमत में इदारों की सूरत में अर्ज कर रहा हूँ, इनको आप इस्टैब्लिश करो। अगर आप ये काम करते हैं आपको मुस्तकबिल महफूज, अपने दीन को मजबूती से सामने, अपने दीन के ऊपर सख्ती से चले। यानी दीन पे सख्ती का चलने का मतलब तासुब नहीं कहना चाह रहा हूँ, आपके दिलों को खुला होना चाहिए, दूसरों को कबूल करने के लिए आपके दरवाजे खुले होने चाहिए, लेकिन अपने दीन के अंदर आपको ये समझ में आना चाहिए कि आपने क्या करना है और क्या नहीं करना है। दीन को मंतकी रखना, दीन को जज्बात के अंदर नहीं होना चाहिए। दीन का एक हिस्सा हमेशा जज्बात होता है और वो दीन को हमेशा स्ट्रेंथ दे रहा होता है। मिसाल के तौर पर हम दीन के अंदर शेर पढ़ते हैं, वाकयात सुनाते हैं, दीन के अंदर शायरी होती है, कसीदे होते हैं। दीन के अंदर एक हिस्सा होता है जो जज्बात के ऊपर चल रहा होता है और दीन जज्बात को कंट्रोल करने के लिए बहुत अच्छा वसीला है। लेकिन दीन की रूह शायरी के ऊपर नहीं है, जज्बात के ऊपर नहीं है, दीन की रूह मंतक के ऊपर है। शायरी में भी मंतक की जरूरत है। तो कोई यह ना समझे ये दीन सारा का सारा जज्बात के लिए, नहीं, दीन जज्बात के लिए नहीं है। दीन मंतक के ऊपर चलने वाला दीन है, शायरी और जज्बात का सहारा लेता है। शायरी का मतलब है ये कसीदे नहीं है, शायरी का मेरा मतलब ये किसी आदमी के पास दलील नहीं है, ऐसी ऐसी कोई बातें करके समझ रहा है ये दीन है। नहीं, आपको मंत्र चाहिए हमें, आपका दीन मजबूत दीन है, इसके अंदर आखिर है, हिकमत है। अपने दीन को समझें, अपने दीन की बुनियादों को समझें और उसको अगली नस्लों पर मुंतकिल करने के लिए जो मैंने आपकी खिदमत में अर्ज किया उसको इख्तियार करें। आखिरी बात एक और अर्ज करता चलूँ, दो बातें और कहनी थी, बहरहाल अभी उसको रोकता हूँ, आपका वक्त बहुत लग गया है। इस मामले में एक बात ऐड करूँ, दो पॉइंट छोटे छोटे से अर्ज करने जल्दी जल्दी एक पॉइंट और ऐड कर लूँ। अल्लाह से रब्ता बनाए बगैर दीन का आमन नहीं है। दीन की प्रोडक्टिविटी नील होती है अगर खुदा से रब्ता हो। अगर ये जिंदगी में नहीं है फिर प्रोडक्टिविटी नहीं देगा। चाहे आप आइंस्टाइन बना लीजिए, चाहे आप दुनिया की बेहतरीन यूनिवर्सिटीज खोल लीजिए अपने सेंटर्स के अंदर, आपको खुदा से रब्ता चाहिए। इसको आप कैसे लेके आएंगे? अब आप देखिए अलामत कितनी अच्छी अलामत नहीं है। इस वक्त क्या अलामत है? माजरत के साथ अर्ज कर रहा हूँ, रानी वाली का आपकी दुआ पढ़ने का अंदाज ही बताता है कि आपको खुदा से रास्ते पे इतनी अहमियत नहीं है। दुआ पढ़ी जा रही होती है, इतनी बेनजमी हो रही होती है, ऐसा अंदाजा ही नहीं होता कि ये दुआ खुदा से रास्ते के लिए पढ़ी जा रही है। गोया हमारे पास ये 10 मिनट का शेड्यूल है, इस शेड्यूल को हमने किसी तरह चलाना है। कोई भी पढ़ ले, किसी भी तरह हो जाए वो चल जाए। बस पीछे से शोर आ रहा है, एक आदमी इधर जा रहा है, एक आदमी उधर आ रहा है। खुद बताइएगा इस दुआ को सुनकर कितने लोगों के दिलों में खौफ खुदा आया, कितने लोगों की आंखों से आंसू आए, कितने लोगों ने खुदा ने बताया कि वजूद को अपने दिल के अंदर एहसास किया, कितने लोगों ने इमाम वक्त के नाम को सुनकर उनके सामने वाकई दिलों को झुकाया। हाँ, खड़े होकर तो मैं भी सर झुका रहा था, लेकिन क्या हुआ इसमें? इसका मतलब क्या है? खुदा से रब्ते की अहमियत प्लानिंग के अंदर नहीं कि इससे खुदा का रब्ता बने। जबकि ये दुआ का प्रोग्राम इसलिए होना चाहिए था कि कम से कम 10 मिनट के लिए हमारा खुदा से रब्ता बन रहा हो, इसको इतनी अहमियत मिलनी चाहिए। अब जाहिर है मैं नहीं कह रहा कि आप एक रात के अंदर सब कुछ सही कर लेंगे, कल आप आएंगे कल कुछ और हो जाएगा। कम से कम ये कर लें, इसको अपने पॉइंट्स में लिख लीजिए कि आपने इसके ऊपर अमल करना है, इस तरीके से प्लानिंग कीजिए, इसके लिए मनसूबाबंदी करें कि आपकी दुआ बारूह दुआ कैसे बननी है, जिसके अंदर आप वाकई चाहते हैं कि जब दुआ पढ़ी जा रही हो तो आपका खुदा से रब्ता बन रहा हो, कुछ लोगों के दिलों में खौफ खुदा आ रहा हो, कुछ लोगों को अपने गुनाहों से इस्तगफार करने का मौका मिल रहा हो, कुछ लोग खुदा के वजूद की लज्जत को अपने दिलों के अंदर एहसास कर रहे हो, ये सब चीजें कैसे आएंगी? ये सब वो चीजें जो हमें हासिल होनी है यहाँ से, और इन तमाम प्रोग्राम्स के पीछे असल हदफ वही है। वरना खाना हो रही है फिर तो पाकिस्तान की ब्यूरोक्रेसी की तरह जो टिक करती है कि हाँ ये हो गया। तो क्या हम इसलिए दुआ इफ्तिताह पढ़ रहे हैं कि हमें बस टिक करना है कि दुआ इफ्तिताह हो रही है? सबसे सही इसके पीछे कोई चीज होनी चाहिए जिसको लेकर हम फखर करें कि हाँ हमने दुआ पढ़ी, उस दुआ से हमारे दिल जिंदा हो। दो बातें जो आपकी खिदमत में अर्ज करनी है, दुरूद भेजेगा मोहम्मद वाले को, पहली बात ये कि ज़कात फितरा के लिए बात हुई और शेख इदरीस के हवाले से बताया गया कि $10 पर पर्सन इस साल के लिए तय किया गया है। तो जिन लोगों ने सब लोगों ने ज़कात फितरा देना होता है, हैं कि बच्चे की बच्चा अगर एक दिन का भी बच्चा अगर घर में है उसका भी ज़कात फितरा देना होता है। $10 पर पर्सन है इंशाअल्लाह, आप पहले निकाल दीजिएगा, यानी माह मुबारक रमजान जब इख्तिताम पसीर हुआ, जब पता चल गया कि कल ईद है उसी वक्त आप इस ज़कात फितरा को निकाल दीजिए, और जब आप ईद के दिन जाने लगे तो वो आपकी जेबों से निकल कर उस मुस्तहिक की तरफ रवाना हो जाए कम अज़ कम जिस तक उसको पहुँच जाना चाहिए। ज़कात फितरा जैसे कि आमिर मोमिन ने खुद में इरशाद फरमाया खुदा ने वाजिब करार दिया है और इसको आपने निकालना है, पहली बात तो ये थी। दूसरी बात, एक दोस्त ने कही और मैं मामूलन इस टॉपिक को नहीं छेड़ता, मुझे अब कुछ ज़्यादा अच्छा नहीं लगता ये टॉपिक छेड़ना, गर्चे वाजिब शरी है लेकिन मुझे अच्छा नहीं लगता और वो टॉपिक को फोन कर रहा हूँ, क्योंकि इसमें मैंने देखा है कि लोग बहुत कम असल बात समझ पाते हैं और दूसरी चीज़ें लोगों के जहर बहुत ज़्यादा आ रही होती हैं, लिहाजा मैं मामूलन फोन का टॉपिक नहीं छेड़ता हूँ। लेकिन उन्होंने एहसास दिलाया और कहा कि भाई मौलाना ये शरीर जिम्मेदारी है वो, फिर मैं भी समझता हूँ शरीर जिम्मेदारी तो है लेकिन मैं उसमें कहीं ना कहीं अवॉइड करने की कोशिश कर रहा हूँ, किसी और से कहता हूँ तुम कह देना ताकि मैं बचता हूँ उसको कहने से। बारह, आपकी बचत के ऊपर जो हर साल आपके पास आती है 20% फॉर्म्स वाजिब है, इसमें कोई ले तो लाल नहीं है, मैं कहें शायद है शायद नहीं, बचत के ऊपर 20% फॉर्म्स वाजिब है। जो भी आपके साल के एंड में सेविंग्स हैं सेविंग के ऊपर आपके वो फॉर्म्स वाजिब है, 20% अमाउंट होती है वो। मिसाल के तौर पर फर्ज कीजिए मैंने साल में जो कमाई की मैं एक तारीख सेट कर लेता हूँ, मामूल उस तारीख को सेट कर लेते हैं जब पहली तनख्वाह मिलती है या मसलन पहली कमाई होना शुरू होती है। तो मसलन हम यूँ सोचते हैं कि जिस दिन पहली कमाई मुझे मिलना शुरू हुई, फर्ज कीजिए किसी की पहली जुलाई को पहली सैलरी मिली थी, तो उसके नेक्स्ट ईयर 1 जुलाई को देखेगा मेरे हाथ में सेविंग कितनी है, जितनी भी सेविंग होगी उस सेविंग के ऊपर 20% वो फॉर्म्स निकाल देगा। अब इसमें कुछ बारीकियां होती हैं, मतलब कोई एक आदमी कहता है भाई मेरे ऊपर कर्ज है, मेरे ऊपर खुश होता ही नहीं है क्योंकि मेरे ऊपर कर्ज इतने ज्यादा है। अगर कोई कर्ज ऐसा कर्ज है जो लंबी मुद्दत का कर्ज है और उसको आप नहीं चुका रहे, मतलब फर्ज कीजिए मैंने 25 साल का घर का लोन लिया हुआ, मेरे पास साल के आखिर में 1000 रुपए बच गए, 25 साल का मेरे ऊपर लोन है उसकी किस्तें वो उसकी अमाउंट बहुत ज्यादा है 1000 रुपए से, लेकिन फिलहाल 1000 रुपए मेरे हाथ में है, तो मेरे सामने दो रास्ते हैं, या तो 1000 रुपए दे दूं लोन के अंदर मामला खत्म हो गया मेरे हाथ में पैसा है ही नहीं, लेकिन अगर पैसा मेरे हाथ में है तो चाहे पीछे लंबी मुद्दत का कर्ज हो या ना हो मुझे 1000 रुपए तो फॉर्म्स निकालना है, चाहे पीछे मेरे ऊपर लोन चढ़ा हुआ है, क्योंकि अगर आप कह रहे हैं लोन की वजह से नहीं निकाल रहे तो चाहे फिर 1000 को लोन के अदा करने में खर्च कर दे खत्म करें मामले, ठीक है। ये एक क्वेश्चन है। दूसरा क्वेश्चन ये कि मसलन मेरे ऊपर 1000 रुपए था, आज मेरे हाथ में 1000 रुपए थे, साल भर की कमाई के बाद मैंने 1000 रुपए पे फॉर्म्स निकाल लिए तो ये 200 रुपए हो गए, अगले साल इसी टाइम मेरे हाथ में 1800 रुपए थे, अब मैं कितना परफॉर्मेंस निकालूंगा, मैं निकालूंगा 1000 के ऊपर, क्यों, पिछले साल 1000 थे 200 मैंने निकाल दिए थे 800 मेरे हाथ में रह गए थे, अब इस साल 1000 रुपए और आ गए तो मेरे पास हो गए 1800, 800 मेरे पिछले निकले हुए हैं, मैं सिर्फ 1000 के ऊपर फॉर्म्स निकालूंगा, सही है। अच्छा मुमकिन है कोई ये कहता है कि मौलाना हमारे पास कभी सेविंग रही ही नहीं है लिहाजा हमारे पर खुश हुआ ही नहीं है, तो उसका भी एक जरा सा हिस्सा होता है उसको भी जमात फरमा दीजिए, कोई बहुत ज्यादा अहम हिस्सा नहीं है लेकिन ये बहरहाल एक हिस्सा तो है वाजिब की सूरत में। वो इस तरह से है, फर्ज कीजिए मेरी कमाई के साल डेट आ गई मेरे पास, आज डेट आ गई 1 जुलाई थी मसलन मेरी आ गई 1 जुलाई, इस वक्त मेरे पास कोई सेविंग नहीं है तो मैं सिर्फ ये पूछूंगा जेब में सिक्के हैं इन पर कौन सा डेट आ गई है, आपके यहाँ कुछ तो है ना, सिक्के ही सही इस परफॉर्मेंस है, जो आपके घर में अंदर नमक मसाला रखा हुआ है इस पे भी खुश है, पहली दफा है ना, पहली दफा की बात हो रही है, पहली दफा है बस आपके घर में फर्ज कर लेते हैं 1/2 किलो नमक रखा हुआ है इस परफॉर्मेंस का, अगले साल जब यही डेट आएगी और किचन में यही कुछ होगा फिर उस परफॉर्मेंस नहीं होगा क्योंकि पिछले साल इतने पे निकाल दिया था, समझ रहे बात, तो अगर आपने इस साल निकाल दिया जो घर में थोड़ी बहुत चीजें रखी थी उन सब पे निकाल दिया, मसलन इतने नमक था इतने स्पाइसेस थे इतनी फलां चीज आपने एक लमसम निकाल लिया कि भाई मैं इन सब के ऊपर मिसाल के तौर पर मैं कह रहा हूँ मैं 100 रुपए निकाल देता हूँ, आपने 100 रुपए इन सब का खर्च निकाल दिया, अगले साल घर की किचन में फिर दोबारा कोई चीजें रखी थी फिर उन पर नहीं निकालना है क्योंकि आप पिछले साल निकाल चुके हैं, हाँ अगर उसके ऊपर कोई एडिशनल कोई चीज आई थी तो उसके ऊपर निकालना। तो जो आदमी कहता है ना कि मेरे पर कभी खौफ वाजिब ही नहीं हुआ, मैं कहता नहीं वाजिब हुआ था, थोड़ा वाजिब हुआ था, जेब में जो सिक्के थे उन पे वाजिब हुआ था, جی مجھے نوٹ تھے ان کے اوپر واجب ہوا تھا, کچن کے اندر جو سام نمک فلاں فلوں چیزیں تھیں ان کے اوپر واجب ہوا تھا, آپ نے نہیں نکالا ہے, اب نکال دو. تو ہر آدمی کو کچھ نہ کچھ کرنا ہے اس معاملے کے اندر, اور ان شاء اللہ اس کے ذریعے سے, اب یہ اس بحث میں نہیں جاؤں گا کہ اس کے ذریعے فائدہ کیا ہوا ہے ہمیں, صرف ایک جملہ اس میں اور ایڈ کرتا چلوں تاکہ سختی وقت کی سختی کے باوجود, اگر یہ نہ ہوتا تو آج شیعہ حکومتوں سے مستقل کبھی باقی نہیں رہ سکتے تھے. اگر خمس نہ ہوتا تو ہم بھی مصر کی طرح ہوتے, حکومت ہمارے لیے پرچے بھیجتی کہ تمہیں آج یہ خطبہ دینا ہے, ہم بھی حجاز اور عربستان ہوتے کہ مولوی کے پاس خطبہ لکھا ہوا آتا کہ بھائی جمعے کے دن ممبر پہ کھڑے ہو کر لفافہ کھولنا, جو پیپر نکلے وہ پڑھ دینا, ختم. جو شیعہ مستقل رہے ہیں تمام تر ظلم و ستم کے باوجود زندہ باقی رہے ہیں, اور علماء نے کسی حکومت کے سامنے سر نہیں جھکایا ہے, اس کی ایک وجہ یہ ان کے پاس ریسورسز, عوام پر اعتماد تھا. عالم اتنا سخت تھا, وہ شاہ ایران ظاہراً شیعہ تھا, ایران جو انقلاب سے پہلے شاہ تھا ظاہراً شیعہ تھا, وہ اس نے ایک دفعہ مسجدوں کو اپنے نزدیک لانے کے لیے, جو دیکھتا تھا مسجدوں سے میرے خلاف بہت باتیں ہوتی ہیں, مسجدوں کو نزدیک لانے کے لیے دو دو قالین ساری ایران کی مسجدوں کو ہدیہ کروا دیا. اب پتہ نہیں ساری ایران کو کروایا, قوم کی ساری مسجدوں کو کروایا, بھارت مجھے پتا بتایا گیا کہ ساری ایران میں کروایا, دو دو قالین سب کو ہدیہ کروا دیے. علماء نے سب سے پہلے تو کہا کہ بھائی اس کے قالین پہ کھڑے ہو کے نماز پڑھنا حرام, اس کے قالین کا تحفہ قبول. اچھا اب مصیبت یہ ہوئی کہ اس نے امپورٹنٹ مساجد کے اندر رجسٹر بھی کروایا کہ بھائی آپ نے ہمارا ہدیہ ریسیو کیا یا نہیں کیا ہے. تو یہ ہوتا تھا کہ وہ ریسیو کر لیتے تھے, ان کو دکھانے کے لیے نشان بھی لیتے تھے, جماعت کے وقت سمیٹ دیتے تھے, جماعت کو سمجھ نہیں اس پہ کھڑے ہو کے نماز نہیں پڑھے, یہ ظالم کی طرف سے گفٹ آیا ہے, اس پہ کھڑے ہو کے نماز نہیں پڑھ سکتے, ہم اپنا خود چلائیں گے. یہ میں آپ کو اچھی بات بتاؤں, 30 سال ہو گئے انقلاب آئے ہوئے, ابھی تک علماء نے حوض علمی قوم کا اختیار گورنمنٹ کو نہیں دیا ہے, نہیں دیا. کیوں؟ وہ کہتے ہیں بھائی آج حکومت اسلامی ہے, کل یہ خدا نہ کرے منحرف ہو گئی تو ہمارا تو حوضہ بھی ہاتھ سے نکل جائے گا, یہ نہیں دیں گے. سختیاں جھیلتے ہیں, بہت مصیبتیں جھیلنی پڑتی ہیں, ابھی تو پھر تھوڑا سکون ہو گیا ہے, جو ہمارے زمانے میں تھا وہ تو نہیں معلوم کیا تھا, اس سے پہلے تو اور بھی نہیں معلوم کیا تھا. ان سب کو جھیلتے تھے, حکومت سے پیسے نہیں دیتے, اپنے عوام پہ اعتماد کرتے تھے, اور حقیقت میں بتاؤں تو اپنے مولا پہ اعتماد کرتے تھے. ہمارے پاس ہمارا پتہ نہیں کتنے واقعات موجود ہیں, اور جب ادھر تک بات آ گئی ہے, مولا بہت کریم ہے, بہت کریم. ہم نے اپنے وقت کے امام کی محبتیں نہیں سیکھی, امام وقت کی محبتیں بہت عجیب ہیں. ہم لوگ اپنے امام کو پتہ نہیں حاکم کی طرح دیکھتے ہیں, رولر کی طرح دیکھتے ہیں. امام حاکم رولر نہیں ہے, امام باپ کی طرح, شہید باپ کی طرح. ہم دردی دکھاتے ہیں, اپنے ماننے والوں کی سادگیوں کو بھی قبول کر لیتے ہیں. میں یہ آپ کو سنانے کے لیے سنا دیتا ہوں, بعض اوقات میں سوچتا ہوں میں کچھ سنا دیتا ہوں, پھر بعض لوگ کہتے ہیں یہ میں اس کا مطلب یہ ہو گیا, اس کا مطلب وہ ہو گیا, سب چیزیں عجیب و غریب سینس پہ سننے لگتے ہیں, لیکن مجھے کبھی کبھی سنانا ہوتا ہے. آپ اپنے امام کی محبتوں کو احساس کریں گے اس واقعے کے اندر. ایک عارف ہیں, ان کی کتاب ہے امام وقت کے بارے میں, اس میں انہوں نے تحریر کیا, عارف خان لکھا میں انصاریان تھا, فوت ہو چکے ہیں, انہوں نے لکھی ایک کتاب, جہاں تک مجھے یاد آتا ہے, کہتے ہیں کوئی موچی تھا, وہ بہت پرخلوص تھا, بہت پرخلوص. یہ لوگ عجیب لوگ ہیں, جو سادے لوگ ہوتے ہیں بہت عجیب ہوتے ہیں. بڑے بڑے عرفا بعض لوگ بعض اوقات بہت سادے انسان تھے, کوئی بہت بڑے وہ نہیں تھے. البتہ اس کا یہ مطلب بھی نہیں کہ ہر آدمی کھڑے ہوئے دعویٰ کر دے کہ میں عارف ہوں, ٹھیک ہے مجھے ایک پڑھ لفظ نہیں آتا ہے لیکن میں عارف ہوں, یہ اس کی بھی کوئی ضرورت گنجائش نہیں ہے ہمارے یہاں. ان چیزوں کو سناتے وقت بعض اوقات یہ بھی احتیاط کرنی پڑتی ہے, کوئی ایک آدمی سنا رہا تھا واقعہ نعوذ باللہ تعالیٰ, خدا معاف کرے واقعہ, ان لوگوں کو سنانے لگا میں نے امام وقت کو دیکھا, اس نے پوچھا کیسے باتیں کرو, کیسے دیکھا, کہنے لگا انہوں نے جیکٹ پہنی ہوئی تھی, نعوذ باللہ تعالیٰ. اب یعنی یہ حشر کر دیتے ہیں بعض اوقات جب اپنے دین سے کھیلنا شروع کر دیں, یہاں تک پہنچا دیتے ہیں. تو ایسی کوئی چیز کی گنجائش نہیں ہے کہ انسان ہر آدمی کھڑا ہوا دعویٰ کرنا شروع کر دے میں نے امام وقت کو دیکھا, لیکن بار وہ اس آدمی کے بارے میں علماء کو اعتماد تھا کہ سچا آدمی امام باپ کو دیکھتا ہے. تو امام اس کا خیال بھی کرتے تھے, ہر ہفتے تشریف لاتے تھے, ہر ہفتے تشریف لاتے تھے. تو ایک دن امام نے پوچھا کہ اگر ہم نہیں آئے تو کیا ہوگا, تو بتا تو ہم اس کے وہاں تھے, میں نہیں معلوم. फरमाया तुम ये बताओ अगर हम नहीं आए तो क्या होगा। वो जूते टांग रहा था, थोड़ी देर के लिए रुका, उसने सोचा, उसके बाद उसने खड़े हो उसने सर उठा के जवाब दिया कि अगर आप नहीं आए ना तो मैं गम से मर जाऊंगा। इमाम ने फरमाया इसीलिए तुम्हारे पास आ, तुम्हारे अंदर हमारी तलब की शिद्दत है इसलिए आते हैं तुम्हारे पास। इतनी शिद्दत ना होती ना दुनिया में देखो दूसरों के पास नहीं आता, तुम्हारे पास इसीलिए आता। उसके बाद इमाम ने कई तरह से उससे बातें की। एक मैं जसारतन ये सुना रहा हूँ, किसी को बुरा लगे तो भाई पहले से माजरा चाहता हूँ, लेकिन ये ऐसा लिखा हुआ है उसमें सुना रहे हैं। कहते हैं मुझे बहुत गरीब था, मुझे बहुत गरीब था और अपनी गुर्बत में किराए के घर में रहता था। एक दफा अपने घर गया तो मालिक मकान में उससे पैसे मांगे कि भाई तुम किराए के पैसे दो, इसके पास पैसे नहीं। उस बेवकूफ़ वाले ने बाहर निकाल दिया, बाहर निकाल दिया, वो बाहर बैठा हुआ था, बाहर बैठा हुआ रो रहा था कि भाई मेरे साथ जुल्म हुआ है, मेरे घर वालों को बाहर निकाल दिया, ये हुआ। इमाम तशरीफ लाए, इमाम ने पूछा क्या हुआ, क्या मतलब, देखिए मेरे साथ जुल्म किया, मालिक मकान ने मेरा सामान उठा के बाहर फेंक दिया, मैं गरीब बेबस बेवतन हो गया हूँ, नाचार हो गया हूँ। इमाम ने कहा सब्र करो, हमारे अजदाद ने बहुत मुसीबतें झेली हैं। क्या लगा, लेकिन आपके अजदाद को भी किराए के घर में नहीं रहे होंगे, मैं बहुत मुसीबत हूँ। अब ये हम लोगों को बहुत ये गलत बात लगेगी, भाई इमाम के सामने ऐसी बात नहीं करना चाहिए, लेकिन इमाम उसको सादगी में लिया, उसकी सादगी जान लेते कि दिल का मुखलिस है, सादा दिल है, बेचारा मुश्किल में है। इमाम ने कहा कोई बात नहीं, हम तुम्हें घर दे पा रहे। थोड़ी देर में एक आदमी आया उसके पास, उसने कहा ये तो चाबी फला घर, ये तुम्हारा घर हो गया, जाओ। तो ये अचानक जागा कि मैंने इमाम के हुजूर शायद शिकवा करके गलत किया। उससे पूछा तुम्हें इमाम ने चाबी कब दी थी, तो आप तुम्हें किसने चाबी दी। उसने बताया इमाम पर तारीख चाबी दी, उन्होंने मुझे हुक्म दिया कि तुम्हें चाबी दे दूँ। कहने लगा इमाम कब आए थे, उस वक्त आए थे जब मालिक मकान ने निकाला था। जैसे ही इसके मालिक मकान ने इसको बाहर निकाला था, इमाम ने कुछ कहे बगैर इसके लिए घर का बंदोबस्त कर दिया था, इसने शिकवा बाद में किया है। इमाम जानते हैं कि इसका ख्याल किस तरीके से रखना है। अगर हम लोग वाकई अपने इमाम के साथ वाबस्ता हों, वाकई उनके साथ हमारे जुड़े जुड़े हुए हों, ये मसला नहीं है कि उनको नहीं पता, जानते हैं कि किसकी क्या मुश्किल है, कौन किस तरीके से कर रहा है, ये सब चीजें हल हो जाएंगी हमारे लिए। अलबत्त एक बार फिर कह रहा हूँ, इस वाक्य से अगर कोई मनफी जवाब निकालना चाहे, मनफी चीजें निकालना चाहे तो शायद निकाल ले, लेकिन इसमें एक मुस्बत पहलू है, इमाम की मोहब्बत का मुस्बत पहलू, उसको समझने की कोशिश करें। इंशाअल्लाह खुदा हमें नसीब करेगा। परवरदिगार से दुआ करते हैं, ऐ पाक परवरदिगार आखिरी चंद शबें तो जो वास्ता मोहम्मद वाले मोहम्मद का इस कलील को हमसे कबूल फरमा, ऐ पाक परवरदिगार हमसे मोहम्मद वाले मोहम्मद उनकी नूरानियत से दिलों को मुनव्वर फरमा, ऐ पाक परवरदिगार जो वास्ता मोहम्मद वाले मोहम्मद का माह रमजान का वास्ता सच्चे मुखलिस पाकीज़ा दिलों का वास्ता हमारे हमारे मरहूमीन के तमाम गुनाह ने सगीरा व कबीरा की मगफिरत फरमा, ऐ पाक परवरदिगार हमारे नबी खुदा हमारे खानदान अहले बैत अत्हार अलैहिस्सलाम हमें इस खानदान की मोहब्बतों को दर्द करने की सआदत नसीब फरमा, ऐ पाक परवरदिगार वास्ता मोहम्मद वाले मोहम्मद का बेगुनाह मासूम इंसान दीन के दुश्मनों के हाथों कत्लआम हुए, उनका खून बहाया गया, ऐ पाक परवरदिगार इन शहादा को अपनी बारगाह में कबूल फरमा, इनके पसमानदगान को सब्र जमील नसीब फरमा, ऐ पाक परवरदिगार हमें अपनी जिम्मेदारियों को समझने अंजाम देने की सआदत नसीब फरमा, ऐ पाक परवरदिगार चंद लोग बीमार हैं यहाँ पर बीमार करबला, चंद लोगों ने दुआओं के लिए कहा है, इन यहाँ पर बीमार करबला, इन बीमारों को तमाम मर्दा को शिफाए आदिल व कामिल नसीब फरमा, ऐ पाक परवरदिगार चंद लोग मुश्किल में, उन मुश्किल के लिए तेरे दर की तरफ बढ़ रहे हैं, पाक परवरदिगार वास्ता मोहम्मद वाले मोहम्मद का इन तमाम मुश्किल को पड़े मोमिनी की मुश्किल को बरतरफ फरमा, ऐ पाक परवरदिगार दुआएं तेरी हुज्जत के लिए, ऐ पाक परवरदिगार वास्ता नबी खुदा का, ऐ पाक परवरदिगार उनके खानदान का वास्ता सैयद सरदार मौला और आका इमाम आखिरुज़्ज़मां की ज़ुहूर में ताजील फरमा, हमें हमारी औलादों को उनके जानिसारों में करार फरमा, उनके लश्कर की तादाद में इजाफा फरमा, उनके दुश्मनों को नीस्त नाबूद फरमा, हमारी जिंदगियों का इख्तिताम दीन की राह में शहादत करार फरमा, ऐ पाक परवरदिगार आज का दिन जुम्मतुल विदा था, अब जुम्मा नसीब नहीं होगा हमें इस माहवार के रमजान के अंदर, ऐ पाक परवरदिगार आखिर में एक बार फिर तुझसे इल्तिजा है, हमारे आमाल नाकिस हैं, हमारी इबादतों में कमी है, ہمارے روزے اعمال کے اندر شرائط کی کمی ہے پاک پروردگار، تیری رحمتوں تیری نعمتوں تیری عنایتوں کے سامنے ہمارے اعمال خاک بھی نہیں ہیں پاک پروردگار، تیرے رحم و کرم سے امید ہے، تیرے لطف کے اوپر نظر ہے، تیری مہربانیوں سے امید لگائے بیٹھے ہیں پاک پروردگار، اے پاک پروردگار تجھے تیری غفاریت کا واسطہ، تجھے رحمانیت اور رحیمیت کا واسطہ ہے پاک پروردگار، تجھے تیرے جود و سخا کا واسطہ، تیرے لطف و کرم کا واسطہ ہے پاک پروردگار، تو تائبین کی آوازوں کو سننے والا ہے، تو گناہ گاروں کی نداؤں کو سننے والا ہے پاک پروردگار، ہم گناہ گاروں کے تمام گناہ میں صغیرہ و کبیرہ کی مغفرت فرما، درود محمد علیہ وسلم.